همین دوتا نمیشه از اصول رو بسن که اپنیک جیون کو لکشن هر اپنیک جیون کو لکشن هر ہم نے یہ ابھی ارمیان گرے کو بیشے تھی ہوتی ایک ساتھ سو دشواسی کرشما انانتا ساما کیسا سرکشت سا انہی یہ سرکشت سو بننے سبکتا زبا دورا مشواسی دے بچا اس لائے اپنے مکتی کو کیم جا نشچے نام جا سرکشت سو بننے پرمشت پرتیگا تھاسے نوانے ہم لگ سر نشچے نام جا خالی بہاونا अथवा हाम्रो विचार मात्र माथि हुन्छ तर परमेश्वरको वचनले स्पष्टै हामीलाई देखाएको हामीले 13 कारणहरू अध्ययन गरे एउटा साँचो विश्वासीले आफ्नो मुक्ति गुमाउन सक्दैन हराउन सक्दैन भनेर बाइबलले स्पष्टै भन्छ जो मौका आउँछ उसलाई कुनै रीतिले के गर्ने छैन भनेर प्रभुले अफाल्ने छैन अफाल्ने छैन अनि यदि तपाईँ क्रिस्टमा एक साँचो विश्वास हुनुहुन्छ भने तपाईँ साँच्चै नै अन्तसम्म सुरक्षित हुनुहुन्छ किनभने प्रभु यीशुले भन्नुभएको छ मेरा घृणाहरूलाई म अनन्त जीवन दिन्छु र मेरो हातबाट उनीहरूलाई कसैले खोसेर लान सक्छ अब त्यो एउटा कुरा ज्यादै महत्त्वपूर्ण आफूले मुक्ति पाएको जान्न थाहा गर्नु मैले मुक्ति पाएको छु भनेर निश्चित हुनु तर मैले मुक्ति पाएको छु भनेर देखाउनु त्यो अर्को विषय हो मुक्ति पाएको छु भनेर जान्नु एउटा विषय हो मुक्ति पाएर पाएको छु भनेर अरूलाई देखाउनु पनि महत्त्वपूर्ण हुन्छ यदि मसँग साँच्चै नै परमेश्वरको यो जीवन अनन्त जीवन छ भने यो जीवन त देखिनुपर्छ प्रकट गरिनुपर्छ हरेक साँचो विश्वासीसँग हामीले हेर्यौँ कतिवटा पदहरू तय गर्यौँ जस्तो कि प्रभु यीशुले भन्नुभयो जसले म माथि विश्वास गर्छ उसँग अनन्त के छ जीवन छ होइन अनि ऊ मृत्युबाट केमा सरिसकेको हुन्छ जीवनमा सरिसकेको हुन्छ अनि जससँग पुत्र भन्छ उसित के छ जीवन छ गरिहाल्छ है धेरै पटक मलाई बताएको छ अब यसबाट यो बुझ्छन् हरेक साँचो विश्वासीसित जीवन हुन्छ र जो साँचो विश्वासी होइन उसित जीवन हुँदैन भनेपछि ऊ त मरेको जीवन छैन अब उसको अस्तित्व त छ ऊ सास फेर्छ हिँड्छ खान्छ बोल्छ पनि तर उसित चाहिँ एउटा खालको जीवन छैन एक्चुली एफसी 4:18 हामी यो पदलाई हेरौँ एफसी 4:18 शरीरमा जिउँदै सास फेर्दै हिँड्दै खाँदैमा परमेश्वर देशलाई जीवन भएको व्यक्ति हो भनेर भन्नुहुन्न उसँग शारीरिक जीवन छ उसँग प्राण छ तर उसँग चाहिँ आत्मिक जीवन छैन अनि यसलाई चाहिँ 4:18 परमेश्वरको जीवन उसँग छैन भनेको छ यसरी 4:18 पढ्छु किनकि तिनीहरूको समाज अन्धियार भएको छ तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि विराना दिनेछ परमेश्वरको जीवनदेखि उनीहरू टाढो छ उनीहरूसँग छैन यो आत्मिक जीवन अब हाम्रो अध्ययन त्यसैले को विषय त्यसरी पछि शिक्षक भनौँ आत्मिक जीवन भन्ने कुरा हेर्न थालिरहेको छ तर पहिला चाहिँ आत्मिक जीवन बुझ्नलाई शारीरिक जीवनलाई नै हामीले विचार गरौँ किनभने त्यो हामीलाई बुझ्न सजिलो छ हामी जान्दछौँ आत्मा बिनाको शरीर मरेको हुन्छ भनेर याकुब 2:26 भन्छ अनि मार्ता मरियमको दाजु लाजरस थिए उनको मृत्यु भयो प्रभु यीशुले भन्नुभयो कुन ठाउँमा गाडेको छ देखाऊ भन्दाखेरि दिदी बहिनीहरूले के भने मार्ताले ऊ त यस गराजसम्म गनाइसकेको हुनुपर्छ भनेर उसले भन्छ त्यसैले लाजर साँच्चै नै मरेको छ भनेर मार्तालाई थाहा किनभने शरीर सर्न थाल्यो भने यो त मरेको शरीर हो भने पक्का चिन्ह हो अनि अर्को कुरा, तर यी लाजस साथै जिउँदो भयो भन्ने के प्रमाण छ? मरेर पनि जिउँदो भयो भन्ने के प्रमाण छ? प्रभु यीशुले हे लाजस बाहिर निस्केर आऊ भनेर आज्ञा गर्नुहुँदाखेरि त्यो सोच्छु काटो सहित ऊ हिँडेर पनि निस्केर साँच्चै जिउँदो भयो। त्यसले शारीरिक जीवनको कुरा गर्दैछ। कुनै व्यक्ति हिँडिरहेको, बोलिरहेको, खाइरहेको, हाँसिरहेको देखिन्छ भने त्यो व्यक्तिसँग शारीरिक जीवन छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ। अब अर्को एउटा उदाहरण, एउटा सानो बच्चा घरमा यताउता खेल्दै थियो तर गुन्द्रुङ गर्दै चाहिँ बराइबाट लडेको आवाज सुन्यो। अनि त्यो नानीले कुनै पनि आवाज निकालेन भने भगवान्लाई जाने गर्दै लाग्छ, बेहोस भयो कि मरे कि होइन, तर ऊ रोइरहेछ भने मरे कि भन्छ हामीले, रोयो भने त नत्तिक रहेछ, भाँचेको छ भने थाहा छ, खुट्टासम्म भाँचेको हुनसक्छ तर मरेको चाहिँ छैन, तिनीहरू रोइरहेको छ, केही पनि आवाज नआउनु भनेर रोएको आवाज सुन्नु नै अब खुसी लाग्छ। एउटा नानी चाहिँ त्यसरी माथिबाट खसेछ भने, किनभने रोइरहेको सुन्नु चाहिँ त्यो नानी जीवित छ भने पक्का प्रमाण। यसरी शारीरिक जीवनको पनि लक्षणहरू छ, मरेको शरीर छ भने सडेको छ, जिउँदो छ भने उसले स्वर्सिन सक्छ, हिँड्न सक्छ, रुन सक्छ, खान सक्छ, इत्यादि, यो भयो शारीरिक जीवनको लक्षण। अब हामी विचार गरौँ आत्मिक जीवनका लक्षणहरू। अब परमेश्वरको सन्तानहरूसित चाहिँ केवल शारीरिक जीवन मात्र छैन, उनीहरूसँग परमेश्वरको जीवन छ, अनि परमेश्वरको जीवन उनीहरूसँग भएकोले उनीहरूसँग यो अद्भुत जीवनको लक्षणहरू देखिनुपर्छ, यो आत्मिक जीवनको लक्षणहरू रोजगार देखिनुपर्छ। अनि हामी चाहिँ अब के गर्न लागेको छ भने, हामी साँच्चै परमेश्वरबाट जन्मेका छौँ, हामीसँग परमेश्वरको जीवन छ भनेर स्पष्ट देखाउने लक्षणहरू के हुन्छ भनेर हामीले अध्ययन गर्न चाहन्छौँ। अनि यसले नै हामीलाई आफूलाई जाँच्नलाई सहायता गर्छ परमेश्वरको वचन। जसरी एक्चुली दोस्रो कोरिन्थी 13 अध्यायबाट जुन पदलाई हामी घरिघरि दोहोऱ्याउनेछौँ यो अध्ययनको क्रममा, अनि यसलाई यहाँ सुरु नै हामी पढ्दैछौँ, दोस्रो कोरिन्थी 13 अध्यायको 5। जसरी शारीरिक जीवन छ कि छैन भनेर जाँच्न सकिन्छ, सास फेरिरहेछ कि छैन, उसको रगत चलिरहेछ कि छैन इत्यादि, त्यस्तै गरी अब आत्मिक जीवन कसरी जाँच छ कि छैन भनेर दोस्रो कोरिन्थी 13:5, तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच, आफैलाई प्रमाण गर भनेर यहाँ भनेको छ। आफैलाई जाँच के विषयमा जाँच, म विश्वासी हो कि होइन भनेर जाँच, तिमीहरू विश्वासमा छौ कि छैन। अब के तपाईँ साँच्चै विश्वासमा हुनुहुन्छ सोध्नुपर्ने प्रश्न होइन, भनेपछि के तपाईँले प्रभु यीशु ख्रीष्टमा साँच्चै नै विश्वास गर्नुहुनेछ? प्रेम 16:31 भन्छ, प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र तपाईँले के पाउनुहुनेछ? मुक्ति पाउनुहुन्छ। के तपाईँ मृत्युबाट जीवनमा साँच्चै नै सर्नुभएको छ? साँचो साँचोमा तिनीहरू गर्नुहुन्छ, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुनेमाथि विश्वास गर्छ उसँग अनन्त जीवन छ, अनन्त जीवन छ भन्छ, न्यायमा पर्ने छैन, ऊ मृत्युबाट जीवनमा सरिसकेको छ, सरिसकेको त हामी जीवनमा जीवनमा सरिसकेको छौँ भने त जीवनको लक्षणहरू पनि छ। के तपाईँ साँच्चै तपाईँले अनुग्रहद्वारा विश्वासद्वारा अनुग्रहले मुक्ति पाउनुभयो? के तपाईँ ख्रिस्टमा एक दरिद्र असहाय आशा रही हराएको पापीको रूपमा साँच्चै नै आउने काम गर्नुभयो? कि यीशुले भन्नुभएछ जो म कहाँ आउँछ उसलाई म पनि रीतिले पाउँछु, भनेपछि यीशु त आएको हुनुपर्छ हाम्रो यो आफ्नो जीवन पाउन मुक्ति पाउन, उहाँलाई भ्रमण गरेको हुनुपर्छ। जसरी योना 1:12 हामीले हेर्दै आयो, तर जतिले उहाँलाई ग्रहण गरे उनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनु, परमेश्वरको सन्तान भनेपछि परमेश्वरको जीवन पाएछ, यो नयाँ जन्म पाएछ। अब यदि एउटा साँचो विश्वास इतिहास छ भने बाइबल अनुसार उसमा केही जीवनका लक्षणहरू देखिनुपर्छ, अनि यो अध्ययन गर्नेछौँ। अनि यदि तपाईँको जीवनमा यी कुराहरू भेटिँदैनन् भने यसको मतलब चाहिँ दुईटा मध्ये एक कि तपाईँ आत्मिक रूपमा रोगी हुनुहुन्छ, भनेको विश्वास साँच्चै नै गरिएको छ प्रभुमा, तैपनि ज्यादै शारीरिक रूपमा जिइरहेको छ, पछि हटेको अवस्था, जस्तो कि कोरिन्थका विश्वासीहरूको विषयमा हामीले अध्ययन गऱ्यौँ, तिमीहरू शारीरिक होइन, तिमीहरूको आफूसँग फुट झगडा हुन्छ अरे भनेर पावरले लेख्नु पर्यो पहिलो कुरा थियो तिन अन्य एकदेखि चार भनेपछि उनीहरू रोगी थिए, जीवन त छ उनीहरूसँग तर शारीरिक रूपमा जिरहेका थिए, आत्मिक रूपमा होइन। भनेपछि उनीहरूको जिम्मेवारी के थियो र उनीहरू परमेश्वरसँग ठिक हुनुहुन्छ, आफ्नो पाप स्वीकार गर्ने अनि आफूलाई न्याय गर्ने परमेश्वरसित सम्बन्धमा ठिक हुनु पर्यो सन्धि होइन। तर अर्को सम्भावना के हुन्छ भने यदि हाम्रो जीवनमा आत्मिक जीवनका लक्षणहरू छैनन् भने त्यो हो नम्बर दुई कि तपाईँ आत्मिक रूपमा मरेको हुन सक्छ, कि आत्मिक रूपमा रोगी कि आत्मिक रूपमा मरेको, भनेको मतलब तपाईँ एक साँचो विश्वासी हुनुहुन्न, तपाईँसित परमेश्वरको जीवन छैन भन्न त तपाईँले मसँग अनन्त जीवन छ, मैले मुक्ति पाएको छु भनेर दावी गर्नुहुन्छ, तरै पनि मुक्तिको भागी चाहिँ भइसक्नु भएको छ, मुक्तिको भागीदार बन्नु भइसकेको छ। अनि त्यो यो दोस्रो हो भने चाहिँ तपाईँले ख्रिस्टलाई आफ्नो व्यक्तिगत मुक्ति दाताको रूपमा ग्रहण गर्न आवश्यक छ, उहाँलाई केवल अनि उहाँलाई मात्रै भरोसा गर्न आवश्यक छ, उहाँले मुक्ति दिनुहुन्छ। त्यसरी यो दुईटा मध्ये एक हुन्छ यदि हामीसँग यो जीवनको लक्षणहरू दिँदै हो। त्यसैले हामी अब हाम्रो अध्ययन अगाडि बढ्ने पढाउँछौँ, अध्ययनको विषय हो आत्मिक जीवनको लक्षणहरू। जीवनको लक्षण नम्बर एक के हो, त्यो हो एक साँचो विश्वासीले परमेश्वरको वचनलाई विश्वास गर्दछ। यसो सुन्दाखेरि यो त अवश्य नै हुनै पर्यो होइन, यदि साँचो विश्वासी हो भने उसले परमेश्वरको वचनलाई त विश्वास गरेको हुनुपर्छ। त्यसलाई हेरौँ पहिलो योभन्दा पाँच अध्यायमा साँचो विश्वासको लक्षण के हो, साँचो विश्वासीले परमेश्वरको वचनलाई विश्वास गर्दछ। पहिलो योभन्दा पाँच अध्याय नौदेखि बाह्रसम्म हामी पढ्छ, हामी मानिसहरूको गवाही ग्रहण गर्छौँ, परमेश्वरको गवाही त झन् ठुलो हो, किनकि परमेश्वरको गवाही हो जो उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ, जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्छ उसको आफै भित्र गवाही छ, जसले परमेश्वरलाई विश्वास गर्दैन त्यसले उहाँलाई झुट तुल्याएको छ, किनभने त्यसले परमेश्वरले आफ्नो पुत्रको विषयमा दिनुभएको गवाहीलाई विश्वास गरेको छैन। अनि गवाही यही हो, परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवन उहाँको पुत्रमा छ, जससँग पुत्र हुनुहुन्छ उसित जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न उसित जीवन छैन। अब यदि तपाईँ विश्वास परमेश्वरको वचनमा विश्वास गर्नुहुन्न भने तपाईँ आफू विश्वासी हुनुहुन्न, तर परमेश्वरको वचनमा विश्वास गर्ने साँचो व्यक्तिले त वचनलाई विश्वास गर्छ। यहाँलाई के बतायो भने मानिसहरूको गवाही विश्वास गर्ने कुरा र अर्कोतिर परमेश्वरको गवाही विश्वास गर्ने कुरा, मान्छेहरूले भनेको कुरा उनीहरूको गवाहीलाई हामी साधारणतया विश्वास गर्छौँ कि गर्दैन, जस्तो कि हामीले रेडियो सुन्दैछौँ, अनि रेडियोमा खबर आयो हाम्रो देशको फलाना फलाना उच्च पदाधिकारीको मृत्यु भयो भने हामीले त्यो सुन्दाखेरि विश्वास गर्छौँ कि गर्दैन, गरिहाल्छ होइन होला भन्दैन नि, अथवा डक्टर कहाँ गयो भने अनि डक्टरले चाहिँ भन्यो तपाईँको पेटमा यस्तो खालको रोग रहेछ भने होइन होला त भन्दैन नि, होला विश्वास गर्छ अब हामी बस चढ्न गयौँ, यो बस कहाँ जान्छ भन्यो भने दुर्बारा खुरको चर्छ होइन, अब त भन्दैन नि हामीले यसरी मान्छेको गवाई चिन्न पनि नसकेको हो हो मान्छेको गवाई अलिक सजिलो छ विश्वास गरिरहेको छ, किनभने साधारणतया मान्छेहरूले साँचो बोल्छ, मान्छे पापी हो तर साधारणतया मान्छेहरूले साँचो बोलिरहेका छन्। अब एउटा मान्छेको विचार गरौँ जो चाहिँ एउटा फटाहा खालको मान्छे छ, झुट बोलेर उसलाई ठग्ने खालको मान्छेलाई फटाहा हुन्छ। अब एउटा प्रश्न, एउटा फटाहा मान्छेले साधारणतया उसले साँचो बोल्छ कि झुटो बोल्छ, यसो विचार गरौँ। साँचो बोल्छ मान्छेले, अब जहिले पनि उसले झुट बोल्यो भने त उसलाई त उसले त ठग्ने छ, त्यसरी धेरै जस्तो उसले साँचो बोल्छ, उसलाई चाहिएको बेला पनि झुटो बोल्छ, थाहै पाउँदैन मान्छे उसले ठगिरहन्छ। यसरी यहाँ भनेको छ मान्छेको गवाही अझै ग्रहण गरिरहेको छ त्यसैले, तर परमेश्वरको गवाही मान्छेले भन्दा त झन् पर्दा हामीले विश्वास गर्नु पर्दैन। मान्छे जसले झुट बोल्न सक्छ जो पापी हो उसको गवाही ग्रहण गर्छौँ भने परमेश्वर जसले कहिले झुट बोल्न सक्नुहुन्न, झुट बोल्नै नसक्ने परमेश्वर भनेर हामीले ती दसैँको दुई दुई छ अठारमा हेर्दै आएको छौँ, उहाँको गवाही त झन् ठुलो हुन्। अनि परमेश्वरको गवाहीलाई यदि कुनै मान्छेले विश्वास गरेन भने उसले परमेश्वरलाई त झुटो तुल्याइरहेछ, परमेश्वरको गवाहीलाई विश्वास हामीले एउटा साधु विश्वासीले यसरी गर्छ, उसले भन्छ प्रभु तपाईँ एक सत्य परमेश्वर हुनुहुन्छ कहिले झुट्नु भयो, अनि तपाईँको वचन बाइबल सत्य छ। व्यवस्था 32 अध्याय एक्चुअली पढ पुरा नियम व्यवस्था 32 अनि चार पदमा चौथो पदमा व्यवस्था 32 को चारमा यसरी लेख्नु पर्ने, उहाँ नै चट्टान हुनुहुन्छ, उहाँका कारण सिद्ध छन् र उहाँका सबै चाल न्यायोचित छ। एउटा विश्वासयोग्य परमेश्वर जसले भूल गर्नुहुन्न, न्याय र सत्य उहाँ हुनुहुन्छ, यो पदले बनाउँछ परमेश्वर सत्य हुनुहुन्छ। अनि यो ना सत्रको सत्रमा चाहिँ यीशु ख्रीष्टले परमेश्वरको वचन बाइबलको सम्बन्धमा के भन्छ, सत्रको सत्रमा उहाँले भन्नुभयो तपाईँको वचन सत्य, त्यसैले परमेश्वर सत्य हुनुहुन्छ, उहाँको वचन सत्य छ, त्यसैले एउटा विश्वासीले भन्न सक्छ तपाईँको वचनमा भन्नुभयो सबै कुरा सत्य हुनुपर्छ, त्यसै परमेश्वरले आफ्नो पुत्रको विषयमा जे भन्नुभएको छ त्यो पनि सत्य हुनुपर्छ। परमेश्वरले आफ्नो पुत्रको विषयमा के गवाही दिनुभएको छ त्यो पहिले हुँदा 5:11-12 पदमा पाउँछ, पहिले हुँदा 5:11-12 परमेश्वरले आफ्नो पुत्र यीशु ख्रीष्टको विषयमा दिनुभएको गवाही यहाँ लेखेको छ, अनि गवाही यही हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवन उहाँको पुत्रमा छ, जससँग पुत्र हुनुहुन्छ उसित जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न उसित जीवन छैन। त्यसैले एउटा परमेश्वरको गवाहीमा विश्वास गर्ने व्यक्तिले भन्छ प्रभु म विश्वास गर्छु कि अनन्त जीवन सत्यमा पाइने दान हो, अनि यो जीवन केवल तपाईँको पुत्रमा छ, अनि मैले तपाईँको पुत्र येशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरेको छु, त्यसैले मसँग अनन्त जीवन छ भनेर म जान्दछु, कसरी म जानिरहेको किनभने परमेश्वरले झुट बोल्न सक्नुहुन्न त्यसैले मलाई थाहा छ। उहाँले भन्नुभएछ, उहाँले यो भन्नुभएछ कि अनन्त जीवन म तिमीहरूलाई दिँदैछु, दिन्छु। अनि यो जीवन मैले कसरी दिन्छु भने मेरो पुत्र येशु ख्रीष्टमा दिन्छु, उहाँ बेगरमा दिन सक्दैन। मेरो पुत्र बाहेक बाहिर पुत्रलाई एकातिर पछाएर चाहिँ कसैलाई म अनन्त जीवन दिन सक्दैन, केवल मेरो पुत्र येशु ख्रीष्ट। उहाँ मर्नुभयो बौद्धमा। अब जसले मेरो पुत्रलाई लिन्छ उसले के पनि पाउँछ? अनन्त जीवन पाउँछ। जसले मेरो पुत्रलाई लिने सक्छ उसले अनन्त जीवन पाउने। अनि एउटा विश्वास गर्छु मैले लिएको छु प्रभु येशूलाई, अनि मलाई अब थाहा छ मसँग अनन्त जीवन छ। त्यसैले पहिले योभन्दा 513 लेखेको छ, मैले तिमीहरूलाई अर्थात् परमेश्वरको पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु, तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाहा होस्। र परमेश्वरको पुत्रको नाममा तिमीहरूले विश्वास गर, तिमीहरूलाई थाहा होस्, किनभने म कहिले जुटेको छु, तिमीहरूसँग अनन्त जीवन छ, तिमीहरूसँग प्रभु येशू ख्रीष्ट छ। अब यही कुरा अन्तर्गत हामी के अध्ययन गर्यौँ भने, कोही कोही व्यक्तिहरू हुन्छन् जसले चाहिँ भन्छ मैले विश्वास गर्छु येशूमा, तर यसमा विश्वास गर्दिनँ, अनि उसमा विश्वास गर्दिनँ, अनि त्यसमा विश्वास गर्दिनँ भन्छ। जस्तै हामी यसको सूचना गरेन, कोही भन्छन् म येशूमा विश्वास गर्छु तर बाइबलमा चाहिँ विश्वास गर्दिनँ। अब येशूमा विश्वास गरेको दावी गर्ने तर परमेश्वरको वचनलाई विश्वास गर्न गाह्रो मान्ने व्यक्तिहरूको मुख्य समस्या के भने अविश्वास। अब तिनीहरूको समस्या पहिलो चाहिँ यही हो, बाइबलमाथि विश्वास गर्ने। तर येशूले भन्नुभयो परमेश्वरको वचन सत्य छ, पवित्र शास्त्रहरू भङ्ग हुन सक्दैन, पवित्र शास्त्रमा लेखेका सबै कुराहरू पूरा हुनै पर्छ, हरेक बिन्दु र मात्र समय। येशू आफैले बाइबलमा विश्वास गर्नुभयो, यही बाइबलको प्रयोग गर्नुभएको त्यो पुरानो नियममा थियो। अनि वास्तवमा यसो भनिरहेछ त्यस्तो मान्छे, म येशूमा विश्वास गर्छु तर बाइबल सत्य छ भने येशूको भनाइ चाहिँ गलत छ भने तर विश्वासले भन्नुपर्ने कुरा हो सत्य विश्वासले यसो भन्छ, म येशूमा विश्वास गर्छु अनि मैले येशूमा विश्वास गरेको हुनाले म बाइबलमा पनि विश्वास गर्छु। अब दोस्रो अरू कोही कोही यसो भन्छन् येशूमा विश्वास गर्छु म तर पावलले लेखेको यो पत्रहरू चाहिँ म विश्वास गर्दिनँ। पावल त पावल, कहाँ पावलको लेखकमा विश्वास गर्ने हुन्छ? अब हेर न त पहिलो त्यसदेखि 4:15 पहिलो त्यसदेखि 4:15 पावलले यसो भन्दछन् यहाँ पहिलो त्यसदेखि 4:15 किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछ। अब यसलाई विचार गर, म यो तिमीहरूलाई भन्दछु भन्छ कि पावलले, प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछ, कसरी भन्छ? कसको वचनद्वारा? प्रभुको वचन। पावलले भनेको कुरा चाहिँ कसको वचन रहेछ? प्रभुको वचन रहेछ। मेरो विचारमा भन्ने छैन, मलाई यस्तो लाग्छ पनि भन्छ, प्रभुको वचनद्वारा हामी तिमीहरूलाई भन्दछ। पुरानो नियममा पनि यस्तै पाइन्छ, परम प्रभु यसो भन्नुहुन्छ, यर्मियाले, इजिकियल, यशायाले, हरेक अगमवक्ताले यसरी भन्छ। नयाँ नियममा चाहिँ पावलले गर्दछ, प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछ। कसरी प्रभुको वचन पावलले भन्न सकेर? प्रभु यीशुले अगाडिबाट नै म पवित्र आत्माद्वारा प्रेरितहरूद्वारा बोल्नेछु भन्दा यौना 16:12 पढ्न, प्रभु यीशु ख्रीष्टले यो कुरा अघिबाटै भन्नुभएको थियो कि नयाँ नियम पवित्र आत्माद्वारा लेखिनेछ। कोद्वारा? प्रेरितहरूद्वारा, पावल एक प्रेरित भयो, पछि गएर योना 16:12-13 लेखिन्छ, तिमीहरूलाई भन्नुपर्ने कुराहरू मसँग अझै धेरै छ तर तिमीहरू तिमीलाई अहिले सहन सक्दैन। क्रुसमा मर्न जानु अगाडि, स्वर्ग फर्केर जानु अगाडि उहाँले भन्नुहुन्थ्यो भन्नुपर्ने कुरा अझै छ तर अहिले तिमीहरूले सहन सक्दैन। त्यो बेला नयाँ नियम थियो, थिएन, खालि पुरानो नियम मात्र, बाट सिकाइरहनु भयो। अनि बाह्र पन्न तेह्र पन्न भन्नुहुन्छ, तापनि जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ तब उहाँले तिमीहरूलाई सबै सत्यताभित्र डुराउनुहुनेछ। उहाँले भनेरहेछ, म गएपछि पवित्र आत्मा आउनुहुन्छ र पवित्र आत्माले तिमीहरूलाई मैले जे जे अझ भन्न चाहिरहेको छु बाँकी छ तिमीहरूलाई आवश्यक छ सब दिनुहुनेछ। किनभने उहाँले आफ्नै तर्फबाट बोल्नुहुने छैन तर जे उहाँले सुन्नुहुनेछ त्यही बोल्नुहुनेछ। अनि उहाँले तिमीहरूलाई तिमीहरू प्रेरितहरूलाई आउने कुराहरू बताउनुहुन्छ अनि यो भविष्यवाणी थियो जुन चाहिँ पुरा हुन्छ पहिलो शताब्दीमै पुरा यीशु ख्रीष्ट मरेर गाडेर बौरीदेखि जाने हो त्यहाँदेखिको सुदिनमा पवित्र आत्मा आउनु विश्वास हेर्न अनि पवित्र आत्माले क्रमिक रूपमा ती प्रेरितहरूलाई लेख्न लगाउन अनि नयाँ नियमको अन्य लेखकहरूलाई मत्ति मर्कुस लुका योहन्ना गर्दै प्रकाश पुस्तकसम्म लेख्न लगाउन मैले भन्नुपर्ने कुराहरू बाँकी छन् भन्ने कुराहरू अनि पावलले पनि लेखे है प्रभुको वचनद्वारा म तिमीहरूलाई हामी तिमीहरूलाई भन्दछौँ। यसरी पावलको लेखकहरू पावलको आफ्नै कुरो होइन, तिनीहरू प्रभुका वचन पवित्र आत्माद्वारा उनीहरूले लेखेको हुन्। पहिलो कुरा ती चौध अध्यायमा पनि छ, पहिलो कुरा ती चौध अध्यायमा पावलले यसरी भन्छ, पहिलो कुरा ती चौधको सैतिस पदमा पावल भन्छन्, यदि कुनै मानिसले आफूलाई भविष्यवक्ता हुँ वा आत्मिक हुँ भन्ने सम्झन्छ भने जुन कुराहरू म तिमीहरूलाई लेख्दछु ती प्रभुका आज्ञाहरू हुन् भने उसले स्वीकार गर्छ। मैले लेखेको कुराहरू प्रभुका आज्ञाहरू हुन् पावलको मात्र पावलको विचार हो। अनि दोस्रो तेस्रो के दिनको छ घरिघरि दोहोऱ्याइएको छ, दोस्रो तेस्रो नीति अनि छ अब हे भाइहरू हाम्रो प्रभु यीशु ख्रीष्टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दछौँ। ख्रीष्टको नाम यो प्रभु यीशु ख्रीष्टको अधिकारमा दिएको आज्ञा भनेर यहाँ बताइएको छ। पावलले नै यो भने अनि अर्को प्रेरित पत्रुसले पनि भन्छ हो पावललाई परमेश्वरले नै दिनुभएको यो वचनहरू लेख्न त्यो कुरा चाहिँ स्वीकार गरेको छ। दोस्रो पत्रुसमा जनाउँछ दोस्रो पत्रुस अनि तिन अध्यायमा पन्ध्र पदमा लेखेको छ दोस्रो पत्रुस तिनको पन्ध्र अनि हाम्रा प्रभुको धीरज चाहिँ मुक्ति हो भन्ने सम्झन जसरी हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धि अनुसार तिमीहरूलाई लेखेका छन्। जसरी उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको चर्चा गरेका छन् जसमा ती कुराहरू बुझ्न कठिन छन् जसलाई शिक्षा नपाएका र अस्थिर भएकाले बाँकी पवित्र शास्त्रहरूलाई चाहिँ तिमीहरूका आफ्नै विनाश नीति केरा भनेर पार्छ। यो भनाइ उल्लेखनीय छ। पत्रुसले भन्छ पावलले चाहिँ दिएको परमेश्वरले दिनुभएको बुद्धि अनुसार लेखेको है। दोस्रोले भन्छ कति कुरा बुझ्न गाह्रो छ त्यहाँ पावलको लेखर है पत्रुसले भन्यो भने हामीलाई पनि गाह्रो छ त्यहाँ लेखरहरू बुझ्न। तर त्यसको कुरा के भन्छ भने तर त्यो अलिक बुझ्न गाह्रो कुराहरूलाई चाहिँ झुटो शिक्षकहरूले के गर्छन् भने त्यसलाई बङ्ग्याउन खोज्छ टेढा टेढा पारेर परमेश्वरको स्पष्ट शिक्षालाई चाहिँ बिगार्न खोज्छ। अनि पावलले यो भन्छ कि त्यो जुटा शिक्षकहरूले अरू पवित्र शास्त्रहरूलाई पनि त्यसरी केडा मार्न खोज्छन् अरू पवित्र शास्त्रहरूलाई केडा मार्न पार्न खोज्छन् भन्नेबाट के बुझिन्छ भने पावलको लेखक पनि पवित्र शास्त्र हो अरू पवित्र शास्त्रलाई झन् पावलको लेखक भन्न छ पवित्र शास्त्र र पावलको लेखक चाहिँ बराबर भएको छ। त्यसरी पावलको लेखक चाहिँ परमेश्वरको वचन पवित्र शास्त्र भन्ने छ के हो अब तिनको स्वर मैले के छ परमेश्वरको प्रेरणाद्वारा दिइयो परमेश्वरको मुखको निष्कर्ष अब पावल आफैले के भने गलाती एकको एकमा छ कोही कोहीले लामो लामो किताब लेख्छ पावलले यो शिक्षा कहाँबाट पायो होला मान्छेले अनुमान गर्नुहोस् उसले यसरी सिक्यो होला अथवा यसरी विचार गरे होला यसरी उसले चाहिँ यस्तो लेख्यो होला पाँच तर त्यसको उनीहरूले कसो गर्नु पर्दैन थियो केवल यहाँ गलाती एकको एक पढ्यो भने बुझिहाल्थे पावलले कहाँबाट यो शिक्षा पायो यही लेखेको छ गलाती एकको एक पावल प्रेरित न त मानिसहरूबाट न त मानिसद्वारा तर यीशु ख्रीष्ट उहाँलाई मरेकाहरूबाट बौगाएर उठाउनु हुने परमेश्वर पिताद्वारा स्पष्ट छ पावलले भन्छ म मानिसहरूबाट प्रेरित भएको होइन मानिसले मलाई बनाएको होइन म चाहिँ परमेश्वरद्वारा प्रेरित भएको अर्थात् मेरो शिक्षा परमेश्वरबाट भएको भन्छ त्यसैले एउटा विश्वासी भन्छ पावलका लेखकहरू परमेश्वरका वचन अरू कोहीले भन्छ हो म यहीमा विश्वास गर्छु तर आदम र हवा त कहाँ विश्वास गर्नु अब हामी त एकोसीय जीवबाट आयो हामी त अचानक अथाह समुद्रमा एक समय चाहिँ घामको किरण लाखौँ लाखौँ करोडौँ वर्षमा त्यसमा बसिरहेपछि कसरी कसरी विभिन्न अणुहरू परमाणुहरू चाहिँ अचानक मिल्न गए एउटा एक कोषीय जीव बन्न गए अनि त्यसपछि विकास हुँदै 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 समुद्रमा अनेकौँ प्राणीहरू बन्न थाले अनि त्यसपछि जमिनमा निस्क्यो त्यसपछि उड्न थाल्यो अनि त्यसपछि एक खालको बाघ्रा पनि आयो त्यसपछि एक खालको मान्छे भन्ने प्राणी पनि आयो आदम र हवाबाट त हामी आएको होइन भन्छ स्कुलमा मैले पनि यही पढेको थिएँ सिकेको थिएँ नौ क्लासमा जसलाई चाहिँ विकासवादी सिद्धान्त भनेर भन्छन् अनि यसलाई विज्ञान पनि भनिन्छ तर वास्तवमा यो साँचो विज्ञान होइन त्यहाँ साँचो विज्ञान पनि छ जसलाई जुन चाहिँ अवलोकनमा आधारित छ अवलोकन गरेर त्यसको विषयमा नियमहरू पत्ता लगाइन्छ अवलोकन गरे साँचो विज्ञान जहिले पनि अवलोकन चाहिन्छ त्यसो त टेलिस्कोपहरू हुन्छ माइक्रोस्कोपहरू हुन्छ अनेकौँ स्कोपहरू हुन्छ होइन साँचो विज्ञान तर कसले देख्यो त अचानक एउटा एक कोषीय जीव बनेको कसले अवलोकन गरे कसैले पनि गरेन किनभने त्यो त उनीहरूको भनाइअनुसार फेरि करोडौँ करोडौँ वर्ष अगाडि कोही पनि थिएन भनेको छ कसैले पनि अवलोकन गरेन कसले देख्यो त एउटा प्राणी पानीमा चलाउनु गर्ने प्राणी चाहिँ अचानक जमिनमा हिँड्न थालेको अनि जमिनमा हिँडेको प्राणी अचानक उड्न थालेको इत्यादि अनि बाँदरबाट मान्छेलाई कसैले पनि अवलोकन गरेछ त्यसैले त्यसलाई साँचो विज्ञान भनेन किनभने साँचो विज्ञानमा अवलोकन अनिवार्य छ अङ्ग्रेजीमा साँचो विज्ञानलाई इम्पेरिकल साइन्स भन्छ इम्पेरिकल भनेको अवलोकनबाट अब्जर्भेसनबाट अब कतिजना चाहिँ यसद्वारा भ्रममा परे यो सिद्धान्तमा भ्रममा परेर चाहिँ उनीहरू भन्छ आदम हावामा त विश्वास गरे तर प्रभु यीशुले के भन्नु मत्ती 19 भन्छ मत्ती 19 अरे मत्ती 19 4 पद हामीलाई यो एउटा वचन पढे पनि पुग्छ मत्ती 19 4 पदमा के भन्नुभयो प्रभु यीशुले अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्नुभयो के तिमीहरूले पढेका छैनन् सुरुमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो उहाँले तिनीहरूलाई नर र नारी बनाउनु भयो कुनै पनि एक कोषीय जीवको कुरा त पाउँदैन नर र नारी तिमीहरूले पढेका छैन भन्दाखेरि कुन किताबको कुरा गर्नु उहाँले उत्पत्ति होइन उत्पत्तिको त्यसमा पनि एक अध्याय दुई अध्यायको कुरा गरिदिनुहोस् जहाँ चाहिँ आदम र हवाको सृष्टिको कुरा गरिदिनुहोस् त्यसैले यीशु त विकासवादी सिद्धान्तलाई मान्नुहुन्न थियो अनि यी यीशुमा विश्वास गर्ने तर आदमा विश्वास नगर्ने भन्ने मान्छेले के भन्छ म यीशुमा विश्वास गर्छु तर आदम र हवा सुरुमा सृष्टि गरियो भन्ने यीशुको शिक्षा चाहिँ भुल हो भन्दैछ कि हामी एक भुल गर्न सक्ने परमेश्वरमाथि विश्वास गर्नुहुन्छ त हुँदैन नि यदि भुल गर्न सक्नुहुन्छ भने प्रभु यीशुले तर हाम्रो जवाफ हो मैले यीशु ख्रीष्टमा विश्वास गरेको हुनाले म आदम र हवामा पनि विश्वास गर्छु चौथो कुरा कोही भन्छ म यीशुमा विश्वास गर्छु तर म मोसामा चाहिँ विश्वास गर्दिनँ हामी मोसाका लेखकहरूमा पनि विश्वास गर्छौँ। हजुर, मोसाले बाइबलको पहिलो पाँचवटा पुस्तकहरू लेखे भन्ने कुरा सबै मलाई विश्वास लाग्दैन। पाँच तर यसले के भन्नु यो भन्दा पाँच अध्याय यसरी उहाँले भन्नुहुन्छ पिताको सामने किनभने तिमीहरूले मुसालाई विश्वास गरेका हुँदा हुँदा तिमीहरूले मलाई पनि विश्वास गरेथ्यो किनकि उनले मेरो विषयमा लेखे। तर तिमीहरू उनका लेखहरूलाई विश्वास गरे भने मेरा वचनहरूलाई कसरी विश्वास गर। त्यसैले प्रभु यीशुले चाहिँ मुसाले उहाँको विषयमा लेखेको कुरा उल्लेख गर्नुहुन्छ। साथै मुसाले प्रस्थानको पुस्तक पनि लेखेका हुन् भनेर प्रभु यीशुले विश्वास गर्नुहुन्छ। जस्तो कि हामी मर्कुस बाह्र अध्यायमा पढ्ने मर्कुस बाह्रको छब्बिसमा लेखिएको छ अनि मरेकाहरू बौरेर उठ्छन् भन्ने विषयमा छन् के तिमीहरूले मुसाको पुस्तकमा पढेका छैनौ र मुसाको कुन चाहिँ पुस्तक प्रभु उहाँले भन्छ कसरी पोथ्रामा परमेश्वरले उनीसँग यसो भन्दै बोल्नुभयो म अब्राहमका परमेश्वर इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ। अब यो घटना पोथ्रा जलिएको पोथ्राबाट बोलेको घटना त प्रस्थानको तीन अध्यायमा पाइन्छ। त्यसैले प्रभु यीशुले भन्नुहुन्छ प्रस्थानको पुस्तक मुसाले लेखेको अनि त्यस्तै गरी हरेक पुस्तकको विषयमा उहाँले भन्नुभएको छ व्यवस्थाको पुस्तक लेखेको पुस्तक उहाँले उल्लेख गर्नुभएको मुसाले लेखे पहिले भन्छ म यसमा विश्वास गर्छु तर नुहको दिनहरूमा विश्वव्यापी जल प्रलयले सारा संसारलाई डुबायो भन्ने म विश्वास गर्छु। जल प्रलय सारा संसारलाई डुबाउने त्यो नुह त्यो जहाज जनावरहरूभित्र पछि तर प्रभु यीशुले के भन्नुभयो लुका शब्द अध्यायमा छ लुका सत्र अध्यायको अनि सत्ताइस पदमा के भन्नुभयो भने नुह जहाजभित्र पसेका दिनसम्म तिनीहरूले खाइरहेका थिए तिनीहरूले पिइरहेका थिए तिनीहरूले विवाह गरिरहेका थिए तिनीहरूको विवाह गराइदिए अनि जल प्रलय आयो र तिनीहरू सबैले नाश गरे। यही एउटा वाक्यमा उहाँले नुह पनि भन्नुभएको छ जल प्रलय पनि भन्नुभएको छ सबैलाई नाश गरे पनि भन्नुभएको छ विश्वव्यापी अनि जहाजको कुरा पनि गर्नुभएको छ। त्यसैले यीशुले नुह नुहको जहाज जल प्रलयमा विश्वास गर्नुभयो भने जसले चाहिँ त्यसमा विश्वास गर्दिन भनेको छ उसमा चाहिँ विश्वासी हुन सक्दैन उसले त साधु विश्वासीले यसरी भन्छ मैले यीशुमा विश्वास गरेको हुनाले म एक विश्वव्यापी जल प्रलयमा पनि विश्वास गर्छु जसले नुहको दिनहरूमा संसारले नाश पाए। अनि सही कुरा म यीशुमा विश्वास गर्छु भन्छन् कहिले तर दानियल आफैले दानियलको पुस्तक लेखे भनी म विश्वास गर्दिनँ किन यसो भने